یہ ایک مقالہ ہے جو سجدے کے بارے میں ہے اور اس کا عنوان ہے سجود میں سکون، یعنی سجدے کے اندر کیوں کر سکون ملتا ہے۔ مقالہ اسی طرح سے شروع ہو جاتا ہے، سجود یعنی سجدہ کے اصل معنی ہیں جھکاؤ، فروتنی اور عاجزی، اور دینی اصطلاح میں سجود اللہ تعالیٰ کی عظمت و بزرگی کے سامنے عز و انکساری سے جھکنے اور اس کے غلامی کے تصور سے زمین پر سر رکھنے کو کہتے ہیں۔ اسی لفظ سے سجاد ہے جو بہت عبادت گزار کے لیے استعمال ہوتا ہے، سجادہ یعنی جائے نماز، مسجد یعنی عبادت اور عبادت گاہ، مسجد یعنی پیشانی وغیرہ بھی اسی مصدر سے ہیں، اور ان تمام لفظوں کے پس منظر میں جھکنے کے بنیادی معنی موجود ہیں۔ سجود کی تین قسمیں ہیں، سجود تسخیری جو جمادات، حیوانات اور انسانوں کے حق میں عام ہے، دوسرا سجود اختیاری جو انسان کے لیے خاص ہے، تیسرا سجود عرفانی جو اہل معرفت کے لیے خاص تر ہے اور نجات اسی میں پوشیدہ ہے۔ یعنی سجدہ تین درجوں میں ہے، ابتدائی درجہ اس کا سجود اختیاری کہلاتا ہے، دوسرا درجہ ابتدائی درجہ اس کا سجود تسخیری ہے، دوسرا درجہ اس کا سجود اختیاری ہے، اور تیسرا درجہ سجود عرفانی ہے، یعنی وہ سجدہ جو معرفت اور خدا شناسی کے ساتھ ہے۔ یہ جو تیسرا درجہ ہے اہل معرفت کے لیے خاص تر ہے اور نجات اسی میں پوشیدہ ہے۔ آسمان و زمین کی کوئی چیز ایسی نہیں جو تسخیر سجدہ نہ کرتی ہو، سورج، چاند، ستارے، پہاڑ، درخت اور جانور سب شعور اختیار کے بغیر اسی سجود میں لگے ہوئے ہیں، بلکہ تمام انسان بھی سجود تسخیری میں ان چیزوں کے ساتھ شامل ہیں۔ اس کے بعد سجود اختیاری کا ذکر آتا ہے جو ادیان عالم میں پایا جاتا ہے، مگر جب آپ قرآن پاک میں موضوع سجود کو پڑھیں گے تو یہ حقیقت روشن ہو جائے گی کہ بہت سے سجدے ایسے بھی ہیں جن میں ابدی نجات کی کوئی ضمانت نہیں، کیونکہ وہ معرفت یعنی خدا شناسی کے بغیر ہے۔ جیسے ارشاد ہے، لا تسجدوا للشمس ولا للقمر واسجدوا للہ الذی خلقہم، 41:37، تم لوگ نہ سورج کو سیدھا کرو اور نہ چاند کو اور اسی خدا کو سیدھا کرو جس نے ان چیزوں کو پیدا کیا ہے۔ اس نوعیت کے سجدے ممنوع اس لیے ہیں کہ یہ معبود برحق کے لیے نہیں ہے، مطلب یہ کہ ان میں کوئی معرفت نہیں، بس خداوند تعالیٰ کی خوشنودی صرف اور صرف اسی سجدے میں پوشیدہ ہے جو ہر قسم کے شرک کی آلائش سے پاک و پاکیزہ اور عرفان و توحید کے نور سے منور ہو۔ سجود کا قصہ بڑا طویل، از بس عجیب و غریب اور پر اسرار ہے، یہ بے حد دلکش، جان فضا اور مسرت بخش ہے، کیونکہ یہ کلام الہی کے اہم ترین موضوعات میں سے ہے۔ اس کا ذکر قرآن پاک میں سب سے پہلے قصہ آدم میں ملتا ہے، چنانچہ ابلیس جس نافرمانی کا شکار ہو گیا تھا وہ حضرت آدم علیہ السلام کے لیے سجدہ نہ کرنے کی حکم عدولی کی، چنانچہ ابلیس جس نافرمانی کا شکار ہو گیا تھا وہ حضرت آدم علیہ السلام کے لیے سجدہ نہ کرنے کی حکم عدولی کی۔ اگر غور سے دیکھا جائے تو خلیفہ خدا کا سجود
اور اس سے انکار کا انجام ایک ایسا واقعہ ہے جس کو دنیا بھر کے مذاہب والے انتہائی عبرتناک اور سبق آموز ہونے کے سبب سے کبھی فراموش نہیں کر سکتے۔ ترازوی عدل میں ایک طرف ابلیس کے ہزاروں برس کی عبادات تھیں اور دوسری طرف صرف ایک ہی سجدہ نے کرنے کی نافرمانی۔ تعجب ہے کہ اتنی ساری عبادت کا وزن ہونے کے برابر ہوا اور یہ نافرمانی کا پلہ سنگین ہو کر زمین سے لگ گئے۔ ہر چند کی وہ بے شمار عبادات خدائی واحد کے لیے تھی اور سجدے سے سرتابی کی وجہ ابلیس کے نزدیک جو کچھ تھی وہ ظاہر ہے، مگر کوئی ہوشمند یہ کہنے کے لیے تیار نہیں ہے کہ ابلیس کے معاملے میں ظلم ہوا ہے۔ پھر اس میں کیا سربستہ راز ہے؟ ارشاد خداوندی ہے کہ یوم یکشف عن ساق ویدعون الی السجود فلا یستطیعون، 68:42، جس دن پنڈلی کھول دی جائے گی اور لوگ سجدے کے لیے بلائے جائیں گے تو سجدہ نہیں کر سکیں گے۔ یہ ایک عظیم اور پرحکمت تاویلی اشارہ ہے جس میں ساق خدا یعنی خدا کی پنڈلی کا مطلب امام زمان ہے۔ ساق کھولنے کے معنی ہے شخصی امامت کی ظاہری و باطنی ہدایات کی بدولت دنیا میں مادی ترقی کا دور دورہ ہونا، اور لوگوں کو سجدے کے لیے بلانے کی تاویل یہ ہے کہ زبانی حال و قال سے انہیں کہا جائے گا کہ تم امام کی پیروی کرو، مگر وہ یہ پیروی اور اطاعت نہیں کر سکیں گے، کیونکہ اس سے پہلے بھی ان کو ایسی دعوت دی گئی تھی جس کو انہوں نے قبول نہ کیا تھا، درحال حالی کہ وہ سالم تھے یعنی انہوں نے کوئی سجدہ عرفانی بجا نہیں لایا تھا، یعنی انہوں نے کوئی سجدہ معرفت بجا نہیں لایا تھا، اور ان کا جسی حقیقت جھکا اور ٹوٹا ہی نہ تھا بلکہ سالم ہی تھا۔ فرمان الہی ہے کہ وَأَشْرَقَتِ الْعَابُ بِنُورِ رَبِّهَا 39:69، اور زمین اپنے پروردگار کے نور سے جگمگا اٹھے گی۔ اس کے معنی یہ ہرگز نہیں کہ نور خداوندی اس دنیا میں آفتاب و ماہتاب کی طرح مادی شکل میں طلوع ہو جائے گا، بلکہ اس کا مطلب یہ ہے کہ مستقبل میں نور خدا کی یہ روشنی علم و فن اور عدل و انسانیت کی صورت میں چشم جہان کو پھیرا کرے گی، مگر دنیا والے اس حقیقت کے سمجھنے سے قاصر ہوں گے کہ مرکزی نور کیا ہے اور کہاں ہے۔ یہ وہی زمانہ ہوگا جس میں پنڈلی کھولی جائے گی۔ آپ ذاتی طور پر بھی قرآن حکیم کی ان پر حکمت آیات کا گہرا مطالعہ کر کے دیکھیں جو سجدہ کے موضوع سے متعلق ہے، یقیناً بڑی گران قدر معلومات فراہم ہو جائیں گی۔ سجدہ کا موضوع اتنا بڑا اہم اس لیے ہے کہ یہ سجدہ ساری عبادت کا عنوان بھی ہے، اور اجزائے عبادت میں سے یہ وہ جز بھی جس میں بندہ مومن انتہائی عجز و نیاز کا مظاہرہ کر سکتا ہے۔ وہ سجود کے موقع پر خودی اور خودنمائی کی آلودگی سے پاک و پاکیزہ ہو کر محویت و فنائیت کے مقام کو حاصل کر سکتا ہے، اور بہت ممکن ہے کہ اس وسیلے سے وہ خداوند عالم کے قرب خاص کو پائے، جیسا کہ ارشاد قرآنی میں وسجود وقت کرے اور سجدہ کر اور خدا کے نزدیک ہو جائے۔ اسی کے ساتھ یہ مقالہ یہاں
میں بھی اپنے اس فرض میں کوشش کروں گا کہ کوتاہی نہ ہو۔ عرض یہ ہے کہ ہم نے قرآن علم کے سلسلے میں جس طریقہ کار کو اپنایا ہے وہ میرے نزدیک بہت ہی اچھا ہے۔ میں بیان کروں گا کہ وہ کیوں کر اچھا ہے۔ مثال کے طور پر ابھی بھی سجدے کا ذکر ہوا ہے، آپ کو یقین ہے کہ قرآن مقدس کے اندر سجدے سے متعلق بہت سی آیات ہیں، اور مانیے کہ وہ ایک موضوع ہے جو سجدے سے متعلق ہے، اور اس موضوع کی حدود ये है कि उसके अंदर सजदे से मुतल्लिक सब आयतें आ जाती हैं। अगर कि वो किसी दुनियावी किताब की तरह किसी एक मखसूस बाब में नहीं है, बल्कि सजदे से मुतल्लिक जितनी आयात हैं वो कुरान के मुख्तलिफ मकामात पर फैली हुई है। लेकिन असलन ये एक मौजू है जो सजदे से मुतल्लिक है। तो हमने जिस तरह मकाला लिखने की कोशिश की है उसका उसूल कार ये है कि ये मौजू या ये बयान तमाम उन आयात पर असरंगात हो जाता है जो सजदे से मुतल्लिक है, या यूं कहना चाहिए कि ये उन तमाम आयात का एक खुलासा है या फलसफा है या एक निचोड़ है जिसके समझने से सजदे से मुतल्लिक जरूरी इल्म का पता चलता है। मसलन ये कहना कि सजदे तीन किस्म के हैं। सबसे पहले कहा गया है कि इब्तिदाई मकाम पर सजदाई तस्खीर है। तस्खीर मानी सखर हो जाना, काम में लग जाना। तो खुदावंद आलम ने इस कायनात को पैदा किया और इसको काम पे लगाए, तो अल्लाह का इस कायनात को या इस आलम को काम पे लगाना और इस आलम का अपनी खलकत के मुताबिक काम करना अल्लाह के लिए एक सीधा है। लेकिन ये सीधा ऐसा नहीं है कि उसमें इख्तियार है या शुऊर है या मारिफत है, ऐसा कुछ नहीं, बल्कि गैर शुऊरी तौर पर ये कायनात अपना काम कर रही है जो अल्लाह की बादशाही के लिए है, इंसानों के लिए है और उस मकसद के लिए है जिसके खातिर खुदा ने इस कायनात को पैदा किया। तो ये सीधा है और इसलिए कुरान में फरमाया गया है कि आसमान में जो कुछ है और जमीन में जो कुछ है वो सब सीधा करता है अल्लाह को। मगर इससे आप ये नहीं समझिए कि इस सीधे के इवज में इन चीजों को मसलन जमादात को, नवादात को, हिवानात को और वो था इंसानों को कुछ मिलेगा, नहीं मिलेगा, क्योंकि ये सीधे तस्खीर है और गैर शुरी तौर। अब इसके बाद सीधे इख्तियारी का जिक्र है। मेरे नज़दीक ये बयान और ये फलसफा बहुत ही इस्लामी मकसद के लिए बहुत ही मुफीद है। तो दूसरा सजदा क्या है? वो सजदे इख्तियारी है। ये सीधा जमादात, नबातात, हिवानात से ऊपर यानी इंसानों के दर्जे में, फिर भी इस बयान में इस सजदे इख्तियारी को कुछ नहीं समझा गया, क्योंकि सजदे इख्तियारी का मतलब ये है कि दुनिया के अंदर जितने लोग लामजहब हैं तो वो शायद सजदे इख्तियारी तो नहीं करते हैं, मगर सजदे तस्खीरी तो करते हैं। सजदे इख्तियारी वो लोग करते हैं जिनका कोई भी मसलन यहूद, नसारा, आतिश परस्त, हिंदू और जितने भी लोग दुनिया में कोई ना कोई मजहब रखते हैं तो वो सजदा करते हैं। सजदा सूरज के लिए, चांद के लिए हो या पत्थर के लिए हो, बुद्ध के लिए हो, सनम के लिए हो, या खुदा के लिए हो या खुदाओं के लिए हो, तो सीधा करते हैं। लेकिन ये सीधा सीधा इख्तियारी तो है मगर सीधा ही मारिफत नहीं, इसे इनको भी कुछ नहीं मिलेगा। मिसाल के तौर पर खुदा ने फरमाया कि तुम सूरज के लिए सीधा न करो और चांद के लिए सीधा न करो, सीधा उस जाती यक्ता के लिए करो जिसने इन चीजों को पैदा किया। तो यहाँ ये सबूत मिलता है कि जो सिज्दा मारिफत के बगैर हो उसे कुछ नहीं। और जैसे इस्लाम ने उन इबादात को और उन सजदों को अपनी रूह के साथ साथ बातिल करा दिया, इसे मालूम है कि इन सजदों से या दूसरे दर्जे के सजदों से भी कुछ नहीं। अब रहा सिज्दा ही मारिफत, जिससे मुराद है वो सिज्दा जो खुदा शिनासी और तौहीद के साथ, इसमें बेशक इवज मिलेगा, बदला मिलेगा, निजात मिलेगी, सुकून मिलेगा।
तो कहने का मकसद ये है कि हमने एक ऐसे उसूल से काम शुरू किया है कि उसमें गो की हर पुरानी लफ्ज का तर्जुमा नहीं है, लेकिन मजामीन के एतबार से कि कुरान के अंदर जितने मजामीन हैं उन मजामीन को घेरे में लेने के लिए कोशिश की गई है, और मेरे नज़दीक ये बहुत मुफीद काम है कि सीधे के बारे में एक मजमून हो और उसमें कलीदी बातें हों और हिकमत का एक अहम हिस्सा उसमें मिले तो इस्माइली जो नजरिया है वो साफ हो जाता है और हम किसी के धोखे में नहीं आ सकते हैं। क्योंकि दुनिया के अंदर आपको ऐसे बहुत से लोग मिलेंगे जो महज इबादत पर यानी फख्र करते हैं और वो सीधे पर फख्र करते हैं और कहते हैं हमने सीधा किया हमको नजर मिली। हालांकि ये जानना जरूरी था कि सीधे कितनी किस्म के होते हैं और कौन सा सीधा आला है और कौन सा अदना है वगैरह, ये जानना जरूरी था। वो इसके जानने की जहमत को दोबारा नहीं करते। मिसाल के तौर पर कभी कभार वो पंचगाना नमाज पर फख्र करते हैं, कहते हैं कि बस हमने नमाज पढ़ी हमको निजात मिलेगी। हालांकि नमाज का जो मौजू है उसको यकजा तौर पर उससे मुतालिक आयात को यकजा तौर पर पढ़ना चाहिए और उसके फलसफे को समझना चाहिए, उसकी हिकमत को जानना चाहिए। और आप देखते हैं कि कुरान के अंदर एक आयत है और वो आयत ये है, वैलुल लिल मुसल्लीन अल्लज़ीन हुम अन सलातिहिम साहून। वैल पुरानी जबान में तबाही व बर्बादी को कहते हैं। देखिए जी बात है कि खुदा उन नमाजियों की तबाही व बर्बादी का बयान देता है जो कि वो नमाज तो पढ़ते हैं पर अपनी नमाज से वो गाफिल हैं। ये दोबारा पढ़ता हूँ, ऐसा न ख्याल किया जाए कि ये ऐसे नमाजी हैं कि उन पर नमाज फर्ज थी लेकिन वो उस नमाज को नहीं पढ़ते। यहाँ लफ्ज के एतबार से जरा सोचा जाए ये नमाजी वो हैं जो नमाज को पढ़ते हैं फिर भी उन पर तबाही आती है। वही लुल ली मुसल्ली नजी हम अन सलातिहिम साहून, तबाही व बर्बादी है उन मुसल्लीन के लिए, उन नमाजियों के लिए जो नमाज पढ़ते हैं पर अपनी नमाज से वो गाफिल हैं। अब सोचने की बात है कि किस माना में वो गाफिल हैं। वो गाफिल नमाज के मकसद से हैं, नमाज की हिकमत से हैं, नमाज के इशारों से हैं, नमाज की तावील से हैं, और इससे गाफिल हैं कि वो नहीं जानते हैं कि नमाज किस लिए है और इसके बाद क्या, इससे पहले क्या। मिसाल के तौर पर एक आयत है जिसमें फरमाया गया है कि इन्ना सलात तन्हा अनिल फहशाई वल मुनकर वलज़िक्रुल्लाह अकबर, बेशक नमाज की रसाई यह है कि वो बेहयाई और बुराई से रोकती है। वलज़िक्रुल्लाह अकबर, लेकिन जो जिक्र खुदा है वो सबसे बड़ा है। अब इबादत के यहाँ इस आयत के बाद दो हिस्से करार पा गए कि शरीरी तौर पर नमाज की जाए और जिसका फल बेहयाई से और बुराई से रुकने की सूरत में मिलेगा, और दूसरी चीज जो इसके बाद है वो इससे बहुत बड़ी है, वो याद खुदा है, वो जिक्र खुदा है। उसका फल बयान नहीं किया गया लेकिन इशारतन फरमाया गया कि वलज़िक्रुल्लाह अकबर, इस अकबर में नमाज से मुकाबला भी है और इसके अलावा भी इसकी अजमत वजूद भी साबित है। तो जिक्र खुदा जो है वो बहुत अजीम है, यानी जिस मकसद के लिए नमाज को एक तैयारी के तौर पर अदा की जाती है वो मकसद नमाज में नहीं है बल्कि जिक्र खुदा में। मिसाल के तौर पर दीदार इलाही, मिसाल के तौर पर नजाती अबदी, मिसाल के तौर पर आखरत का हुसूल वगैरह। तो अब सवाल ये पैदा होता है कि इस आयत के एतबार से शरी नमाज का एक फल बताया गया और वो फल बेहयाई से और बुराई से रुकने की सूरत में है। अब हम ये जानना चाहते हैं कि
جماعتیں یا کہ فرقے افراد کی طرح ہیں. مثلا اسماعیلی جماعت ایک شخص ہے، ایک فرد کی طرح ہے جو زمانہ یہ رسول سے چلتا ہے، اب تک اور قیامت تک یہ قائم اور زندہ ہے. اور اسی طرح ہر فرقہ رجائے خود ایک شخص ہے، ہر جماعت ایک فرد ہے. نظریے میں، آغاز میں اور انجام میں، اور یہ دیکھنا ہے کہ وہ شخص کیسا ہوگا، اس نے کیا کیا رسول کے زمانے سے لے کر آتا ہے اور اس نے کیا کیا. تو چنانچہ ہم دیکھنا چاہتے ہیں کہ اس آیت کے بموجب شرعی نماز کا جو نتیجہ ہے یا جو ثمرہ ہے یا جو پھل ہے، وہ پھل اس فرد میں ہے یا اس فرد میں. اگر یہ پھل اس فرد میں ہے تو اس کا کہنا صحیح ہے کہ اس نے شرعی نماز کو واجبی طور پر قائم کی تو نتیجتاً اس کو وہ پھل ملا. اگر وہ پھل یہاں ہے، اس فرد میں ہے، یعنی اس کمیونٹی میں ہے، اس جماعت میں ہے، اور یہ جماعت ایسی ہے کہ نسبتاً یا مقابلتاً دوسروں کے اس میں بہائی نہیں ہے، برائی نہیں ہے، اور یہ بالکل ذکر الہی کے مرحلے میں جانے کے قابل ہے، تو اس کا کہنا صحیح ہے. اور اب اس کو اس تیاری کے بعد اور شرعی نماز کے مقصد کے بعد اس کو ذکر الہی میں جانا چاہیے. تو میرے کہنے کا مقصد یہ ہے کہ مضامین ایسے ہوں کہ ہر مضمون قرآن مقدس کی بہت سی آیتوں کو گھیرے اور قرآن کے بہت سے مقامات پر حاوی ہو. ایک ہی بیان کے جاننے اور سمجھنے سے قرآن کا ایک حصہ آوے تو پھر یہ اچھا ہے، بجائے اس کے کہ ہم قرآن کی تفسیر لکھیں، بکھری ہوئی تفسیر، یہ مقصد یہاں کچھ اور وہاں کچھ اور، بہتر یہ ہے کہ ہم قرآن کے ذیلی موضوعات کو باہم ملا کر ایک مضبوط اور اصولی مضمون بنائیں، اس کو بنیاد سے سمجھیں، اس کے فلسفے کو سمجھیں، اس کی حکمت کو سمجھیں. تو اسی طرح ہم قرآن کے مقاصد کو، قرآن کے بیدوم کو، قرآن کی حکمت کو سمجھ سکتے ہیں. دوسری بات میں آپ کو یہ بتاؤں کہ قرآن میں یہ ذکر بھی ہے کہ پیغمبر اور امام اس لیے ہیں کہ وہ علم حکمت کے وسیلے سے مومنین کو پاک اور پاکیزہ بنائیں. لوگ تو اپنی پاکیزگی معلوم نہیں کن کن چیزوں میں سمجھتے ہیں، لیکن قرآن نے بتایا کہ آخری جو سب سے اونچی پاکیزگی ہے وہ علم حکمت کے وسیلے سے ہے. اور یہ پاکیزگی کچھ ایسی ہے جیسی آل بیت کی پاکیزگی تھی، کہ آل بیت کی شان میں ایک آیت نازل ہوئی ہے، اس کا نام آیتی تطہیر ہے، اور جس کے تحت پنڈتن پاک کو انتہائی پاک مقدس مانا جاتا ہے. تو یہ پاکیزگی جو ہے امام کی بدولت اور اس کی پیروی کی مہربانی سے، علم سے، کیونکہ نجاست کئی قسم کی ہے اور بہت سخت اور مشکل نجاست وہ ہے جو کافروں میں ہے، جو مشرکوں میں ہیں. قرآن میں ہے کہ کافروں کو، مشرکوں کو خانہ خدا کے قریب نہ آنے دیجیے کیونکہ وہ ناپاک ہے اور نجیس ہے. اس کا یہ مطلب ہرگز نہیں کہ وہ وضو نہیں کرتے ہیں، ہاتھ پاؤں نہیں دھوتے ہیں، وضو نہیں کرتے ہیں. آج بھی دنیا میں آپ کو ایسے بہت سے لوگ ملیں گے جو ہم سے، آپ سے جسمانی طور پر بہت صاف ستھرے لباس سے، جسم سے اور بہت سی چیزوں سے پاک اور صاف نظر آتے ہیں. یہ پاکیزگی نہیں ہے، اصل پاکیزگی نظریات کی ہے، خدا شناسی کی ہے. جو نور خدا کو پہچانے اور جس پر نور کی تابش ہو، جو نور کے سمندر میں ہو اور جس پر نور کی بارش ہوتی ہو، یعنی علم کی، معرفت کی، امام شناسی کی اور امام کی محبت کی، تو وہ اتنا پاک اور مقدس ہے کہ اس کے برابر دنیا کا کوئی شخص پاک اور پاک نہیں ہے. تو یہ سب علم کی تعریف ہے اور اسماعیلی مذہب کی تعریف ہے کہ
वो इस्माइली इमाम के नूर की किरणें हैं, और जिस तरह नूर पाक होता है तो नूर की किरणें भी पाक होती हैं। आपकी सबकी रूह बहुत ही मुकदस और पाक और मुनज़्ज़ह हैं, इसलिए कि आप नूर के फर्जंद हैं। हम ज़ाहिरी तौर पर सिर्फ इमाम के अहले खाना को अहले बात को नूरानी फैमिली कहते हैं, यह तो ज़ाहिरी बात हो गई, लेकिन हकीकत में देखा जाए तो वो सब भी नूरानी फैमिली हैं जिनको इमाम अपने रूहानी बच्चे करार देते हैं, जिनकी रूहानी फर्जंद और नूरानी फर्जंद दोनों का एक ही मतलब है, और ये दो लफ्ज एक ही मानी रखते हैं, एक ही नूर और रूह एक ही चीज है। इमाम जब कहते हैं कि तुम मेरे रूहानी फर्जंद हो, तो वो गोया कहते हैं कि तुम मेरे नूरानी फर्जंद हो। ये नूरानी फर्जंद इमाम से मंसूब है, इमाम के रिश्ते से है, इसमें इमाम की रूह की बात है, तो आपको हमको इमाम की रूह को नूर मानना चाहिए। इस मानी में ये सही है कि हम कहें कि सब इस्माइली इमाम के नूरानी फर्जंद हैं, या कि वो उसके नूर के टुकड़े हैं, या कि उसके नूर की किरणें हैं, तो इस्माइली में आप हकीकत में नूरानी फैमिली में पाकिजगी का बयान देता हूँ। इस्माइली में आप बहुत पाक और पाकिज़ हैं, इसलिए कि आप इमाम को इमाम मानते हैं। इस्माइली में कि आप इमाम की मोहब्बत रखते हैं, उसकी इताअत करते हैं, तो ये है। और फिर मैं लौटता हूँ अपने परहेज़गार के बारे में। मैं ये कोशिश करता हूँ कि जो भी मज़ामीन हैं वो बिल्कुल इसी उसूल के मुताबिक हों, कि वो कुरान के एक मौजू से बेस हो, और जिसके तहत बहुत सी आयतें आएँ। मसलन जब हम सिरात मुस्तकीम का जिक्र करते हैं, उसके बारे में इजहार ख्याल करते हैं, तो इसका मतलब ये है कि कुरान के अंदर जितनी आयात सिरात मुस्तकीम से मुतालिक हैं वो सब इसमें आ जाती हैं। सिर्फ यही नहीं, बल्कि गुमराही से मुतालिक जितनी आयात हैं वो भी इनडायरेक्ट इसी में आती हैं, और सबील का जो लफ्ज है, जो रस्ते को कहते हैं, वो भी इसी में आता है, और तारीख जो रस्ते का नाम है वो भी इसी में आता है, और ऐसे बहुत से हमानी और मुतरादिफ अल्फाज जो हैं वो इसमें इस मजमून के तहत आते हैं। इस तरह यह कुरान की हिकमत जानने का एक बहुत मुनज्जम और बेहतरीन उसूल है। इसी के साथ अपनी बात को खुद करता है। क्या लिखा है?